यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। पत्रकारको हक हितभन्दा बाहिर गएर मीडिया काउन्सिल विधेयक पारित नहुने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको भनाई। नेपाल आएर अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका 122 जना चिनियालाई फिर्ता पठाइयो। नेपाली कंग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूको भेला सम्पन्न। पार्टीभित्रका सबै विवाद छिटो टुंगो लगाउन पार्टी सभापतिलाई आग्रह। र इरानमा यात्रुवाहक युक्रेनी विमान दुर्घटनाग्रस्त। विमानमा सवार सबै 176 जनाको मृत्यु। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफै राजीनामा दिएर आन्दोलनमा उत्रने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको 23 स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बासकोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभयो। उहाँले अब कमिशन पत्रकारिता धेरै नचल्ने बताउनुहुँदै आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्ने बताउनुभयो। मन्त्री बासकोटाले पत्रकारको हक हितभन्दा बाहिर गएर मीडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट गर्नुहुँदै 5,34,00,000 रूपियाँको पत्रकारिता कल्याण कोषलाई बढ़ाएर 10,00,00,000 रूपियाँ पुर्याउने उद्देश्य लिएको बताउनुभयो। मन्त्री बासकोटाले सरकारको असन्तुष्टिसँग पत्रकारितालाई नजोड्न आग्रह गर्नुहुँदै मीडियाले गहिराईमा पुगेर लेखे मात्र तथ्य बाहिर आउने उल्लेख गर्नुभयो। पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न 122 चिनिया नागरिकलाई आज फिर्ता पठाइएको छ। नेपालमा बसेर गैर कानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुष 7 गते काठमाडौँबाट पक्राउ गरेका उनीहरूलाई आज साँझ चीन पठाइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो। चीनबाट आएका दुईवटा विमान मार्फत उनीहरूलाई चीन पठाइएको उहाँले जानकारी दिनुभयो। यसअघि पुष 20 गते अभद्र व्यवहार अन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्लाधिकारी जनकराज दाहालको इजलासले जनही 1,000 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। चिनिया नागरिकले पर्यटक भिसामा आएर अवैध रूपमा संगठित काम गरेको स्वयं उनीहरूले स्वीकार गरेका काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो। नेपाली कंग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरूको आज सम्पन्न भेलाले पार्टीभित्रका सबै विवाद छिटो टुंगो लगाउन पार्टी सभापतिलाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा 3 दिनसम्म चलेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको भेलाले पार्टीभित्र देखिएको विवादले तल्लो तहसम्म असर पार्ने भएकाले केन्द्रीय कार्य समितिको निर्णय सच्याउन माग गरिएको नेपाली कंग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभयो।
केन्द्रीय समितिको बैठकका निर्णयहरूलाई सच्याउँदै पार्टीभित्र एकताको वातावरण बनाउँदै 14 मार्चभित्र कार्यपालिका र निलम्बित भएका पार्टीका विधानका धारालाई कुरा गर्ने र विभाग 28 कायम गर्ने र पार्टीको सभापतिको अधिकार विधान सम्मत समयभित्र विधानले दिएको अधिकार पूर्ण गरेर मनोनयन गर्ने अधिकार पूर्ण सभापति हो, तर विधानले दिएको समयभित्र गठन गरिसक्नु पर्ने भन्ने नै निचोड हो।
नेता केसीले यही पुष 11 गतेको केन्द्रीय कार्य समिति बैठकले पार्टी विभागहरूको संख्या बढ़ाएको महाधिवेशनको मिति तय गरेको विषय सच्याउनु पर्नेमा जिल्ला सभापतिहरूको जोड़ रहेकाले भोलि सभापति शेरबहादुर देउवालाई भेटी त्यस विषयमा जानकारी गराइने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई, सिंगापुर र अस्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाश कुमार सुवेदीलाई ग्रीसका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। नेपालको संविधान अनुसार राष्ट्रपतिले उहाँहरूलाई ती मुलुकका लागि गैर आवासीय राजदूतमा आज नियुक्त गर्नुभएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमवाङले समृद्धिसँग जोड़िएका सड़क तथा पूर्वाधारका योजनामा सरकारको ध्यान आकर्षण भएको बताउनु भएको छ। आज उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ गोला सड़क आयोजना र प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा जाने सड़कको अवलोकनपछि मन्त्री नेमवाङले आर्थिक सामाजिक हिसाबले लाभदायक र आवश्यकताको पहिचान सहित प्राथमिकता निर्धारण गरी भौतिक पूर्वाधारको विकासमा सरकार जुटेको बताउनुभयो। मन्त्री नेमवाङले उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ गोला सड़क आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्ग लगायतका रणनीतिक महत्वका सड़क आयोजना सरकारको प्राथमिकतामा परेको बताउनुभयो। मन्त्रीसँगको भेटमा ताप्लेजुङवासीले ठूला सड़क आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्नुपर्ने माग गरेका थिए। गृह मन्त्रालयको निर्देशन अनुसार अघि बढ़ेको छाउगोठ भत्काउने अभियान अन्तर्गत दैलेखमा हालसम्म 89 छाउगोठ भत्काइएका छन्। सामाजिक कुसंस्कारको रूपमा व्याप्त छाउपडी प्रथा उन्मूलनका लागि स्थानीय प्रशासनले छाउगोठ भत्काउन शुरू गरेको दैलेखका प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले बताउनुभयो। छाउगोठ भत्काउने अभियानमा स्थानीय जनता र जनप्रतिनिधिको समेत सहयोग रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। यसै सन्दर्भमा हामीले सरकारले शुरू गरेको छाउगोठ भत्काउने अभियान थप प्रभावकारी बनाउन के गर्नु पर्ला भनी दैलेखमा केही व्यक्तिलाई सोधेका छौं।
म भक्तवास पहिला चाहिँ जनतामा जनचेतना जगाएर उनको मानसिक हिसाबबाट मस्तिष्क छाउ पर्दा हटाए मात्र छाउ गोठ भत्काउने थियो, तर उसले छाउ गोठ भत्काएर अनि छाउ पर्दा कायम रहेकै चाहिँ देखिन्छ। ती छाउ गोठहरू भत्काइए अनि पुनः ती मान्छेहरू पुनः चाहिँ छाउ गोठमै बस्ने गर्दै किन भयो भने उनलाई चाहिँ जनचेतना जगाएन।
म दुर्गा गिरी दैलेखदेखि, यो चाहिँ राम्रो त छ तर पनि कस्तो भन्दा छाउ गोठ भत्काएर मात्रै पनि भएन, कतिपय महिलाहरू छाउ गोठमा नबसिकन एकदमै अव्यवस्थित रूपमा गाई गोठमा बसिरहेको पनि धेरै पाइन्छ। त्यो भएको भएर अब मनैदेखि हामीले भत्काउने एउटा अभियानको रूपमा ल्याएर उनीहरूको सोच परिवर्तन गर्न आवश्यक हो कि जस्तो लाग्छ।
म विनोद कुमार श्रेष्ठ दैलेख। त्यो छाउगोठ भत्काउने भन्दा पनि छाउगोठमा बस्ने मान्छेहरूलाई छाउगोठ भन्दा बस्न नमिल्ने वातावरण बनाउनु पर्ने हो। खासमा छाउगोठ भत्काएर समस्याको समाधान होला जस्तो मलाई लाग्दैन।
म तप्त कुमारी थापा दैलेख। संरचना मात्रै भत्काएर उपलब्धि छैन, मानिसहरूका मानसिकता भत्काउनु पर्छ, विचार भत्काउनु पर्छ। असल कुराको शुरूआत गर्ने हो भने, असल विचार ल्याउने हो भने, त्यस साथसाथै महिलाहरूलाई महिला हिंसाका अभियानहरू ल्याउने हो भने, झाउपडी अभियान अपनाउनका निमित्त धामी झाँक्रीको पनि एकदमै ठूलो हात छ। धामी झाँक्रीलाई पनि केही न केही कार्यक्रमहरू ल्याएर उनीहरूलाई सचेतना वृद्धि गरेर र संरचनालाई भत्काएर यो छाउगोठ भत्काउनुका साथसाथै विचार पनि भत्काउनु पर्छ भन्ने मेरो विचार हो।
म विशाल सुनार, नारायण नगरपालिका वडा नम्बर 1। सबभन्दा पहिला त उनीहरूको मानसिकतामा रहेको छाउलाई हटाउनु पर्ने हुन्छ। भौतिक रूपमा देखिएका संरचना फोर्सफुल्ली सरकार लागेको छ, यो कुरा चाहिँ ठिकै पनि हो, राम्रै हो। मानसिक रूपमा हटाउनु पर्छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यका लगायत देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी 24 घण्टामा पश्चिमका अधिकांश स्थानहरू र मध्य र पूर्वका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै उच्च पहाड़ी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुनेछ। वर्षा र हिमपातका कारण जाडो बढ़न सक्ने भन्दै चिसोबाट बस्न सतर्कता अप्नाउन पनि महाशाखाले अनुरोध गरेको छ। हिमपातका कारण डडेलधुराको जनजीवन कष्टकर बनेको छ। शिशुली वृद्धवृद्धा र बालबालिकामा दम र निमोनिया जस्ता समस्या देखिन थालेको छ भने व्यापार व्यवसायमा समेत असर परेको छ। डडेलधुराबाट संवाददाता लक्ष्मी अयरको रिपोर्ट।
सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा पटक पटक परेको हिमपातका कारण जनजीवन निकै कष्टकर बनिरहेको छ। हिमपातपछि बढ़ेको चिसोले सबैभन्दा बढ़ी बिरामी वृद्ध बालबालिकाहरू प्रभावित बनेका छन्। चिसोका कारण व्यापार व्यवसायमा मन्दी आएको स्थानीय व्यवसायी दिवाकर पन्त बताउनुहुन्छ।
बजार एरियामा बढी चिसो हुने भएकोले हिँडडुल गर्न अप्ठ्यारो भएको कारणले व्यवसाय एकदमै घटिराखेको छ।
चिसो बढेपछि डडेलधुराको बाघ बजार, बस पार्क, तुफान डाँडा लगायतका क्षेत्रहरूमा दाउरा वितरण गरिएको र हिउँ सफा गर्न टोलीहरू खटाइएको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताउनु भयो।
डलधुरा लगायतका जिल्लाहरूमा चाहिँ विगत केही दिनदेखि परेको हिमपातको कारण यस क्षेत्रमा चाहिँ अत्याधिक चिसो बढ़िरहेको छ। यसबाट जोगाउन डिभिजन वन कार्यालयसँग र सुरक्षा निकायसित समन्वय गरेर दाउराहरू संकलन गरेर चोक चोकमा दाउरा बालेर चाहिँ जनताहरूलाई चाहिँ राहत दिने प्रयास गरिरहेका छौँ।
चिसोले बिरामीहरूलाई समस्या भइरहेको र बिरामीहरूको संख्या बढ़िरहेको छ। बालबालिकाहरू निमोनियाबाट ग्रसित र वृद्धहरूलाई दमको समस्या भएको डडेलधुरा अस्पताल का चिकित्सक डाक्टर जगदीश चन्द्र विष्टले बताउनुभयो।
बिरामीको संख्या त घट्छ, किनभने अब बिरामीहरू आउन सक्नुहुन्न, बाटो अवरुद्ध हुन्छ, मौसम खराब हुन्छ। जति बिरामी आउनुहुन्छ त्यो मध्ये केही चिसोले गर्दाखेरि चाहिँ वृद्धहरूमा दम सास फुल्ने रोग चाहिँ बढी देखिएको, त्यस्तै बच्चाहरू पनि अब निमोनियाको र खोकीको रोगीहरू अलिक धेरै देखिएको।
चिसोका कारण भ्रमण वर्ष 2020 शुभारम्भ भएदेखि सुदूरपश्चिमका पहाड़ी जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू समेत प्रभावित भइरहेका छन्। रेडियो नेपाल डडेलधुरा।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
खुशी कसरी खुशी हुन्छ जब बने छैन कोही, आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै, सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो राष्ट्रकै संचार, सम्पर्कको आधार। राष्ट्रको संचार नेपाल टेलिकम राष्ट्रको संचार
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले प्राकृतिक सम्पदासँगै उत्पादित वस्तुको ब्रान्डिङ गर्न सके देशको समृद्धिमा बल पुग्ने बताउनु भएको छ। breakinlinks.com वेबसाइटबाट सञ्चालनमा आएको ब्रान्ड स्टोरी नामक कार्यक्रमको आज काठमाडौँमा शुभारम्भ गर्नुहुँदै संचार मन्त्री बासकोटाले सगरमाथा नेपालको प्राकृतिक ब्राण्ड भएको बताउनुभयो। संचार मन्त्री बासकोटाले सगरमाथाको देशका रूपमा नेपालको ब्राण्डिङ रहेको र अब नेपालका उत्पादनहरूलाई यसै ब्राण्डका माध्यमबाट विश्व सामु लैजान सहयोग पुग्ने बताउनु भयो।
बजारसित जोडिने वस्तुहरूको ब्रान्डिङ मात्रै होइन, हामीले प्रकृतिसित जोडिने कुराहरूलाई पनि ब्रान्डिङ गर्नुपर्छ। सगरमाथा त कसले ब्रान्डिङ गर्छ त? अब संसारमा धरतीको आयु र अस्तित्व जतिसम्म रहन्छ त्यो बेलासम्म सगरमाथाको ब्रान्ड त रह्यो र नेचुरल ब्रान्ड। केही यस्ता अरू पनि चिजहरू होलान् प्रकृतिसित जोडिएका जो हामी कहाँ मात्रै छन्, त्यसैको हो हामीले ब्रान्डिङ गर्ने मार्केटसित जोडेर गर्दा। त्यसमा हामीले गौरवको महसुस गर्छौँ। ब्रान्डिङ अर्को एउटा गौरव पनि हो। कनेक्टिङ नेपाल हो यो जम्मा जमीमा मैले बुझेको वर्ल्ड वाइड।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धक निर्देशक डिलीराम अधिकारीले नेपाल टेलिकम एउटा ब्राण्डका रूपमा स्थापित रहेको र त्यस ब्राण्डबाटै अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा एपेक्स कलेजका निर्देशक दुर्गा रिजाल, विज्ञापनविद अजय पाण्डे, ब्राण्ड स्टोरी नामक कार्यक्रमका परिकल्पनाकार मुना श्रेष्ठ लगायतले breakinlinks.com वेबसाइटको ब्राण्ड स्टोरी नामक कार्यक्रमबाट नेपालका उत्पादनहरूको विश्वमा बजार बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बासकोटाले मुलुकको विकास र समृद्धिका लागि सूचनाको हक सहायक सिद्ध हुने बताउनु भएको छ। सूचना आयोगका वर्तमान पदाधिकारीहरूको कार्यकाल पूरा भएको अवसरमा आज आयोजित कार्यक्रममा 5 वर्षको अवधिमा 5,600 भन्दा बढ़ी सूचना दिनका लागि आदेश जारी गरिएको बताउनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्डको पहिरो रोकथामको काम नसकिएपछि भोलि दिउँसो पनि सड़क बन्द हुने भएको छ। सड़क आयोजनाले सूचना जारी गर्दै ढुङ्गा झार्ने र पहिरो रोकथामका काम नसकिएकाले भोलि दिउँसो पनि सड़क बन्द हुने जनाएको छ। त्यस खण्डको 8 स्थानमा पहिरो रोकथामको काम भइरहेको छ। नेपाल टेलिकमले जुम्लामा पनि 4G सेवा विस्तार गरेको छ। सदरमुकामलाई लक्षित गरी 4G सेवा विस्तार गरिएको नेपाल टेलिकम शाखा जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो। पदीय दुरूपयोग तथा प्रहरी निरीक्षकबाट नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा 7 जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले सप्तरीको महादेवा गाउँपालिका 6 का वडा सचिव नवनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय 12 का प्रहरी जवान सरोज कुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत चन्द्रसिंह खत्री र उनका सहयोगीद्वय टंक प्रसाद चौलागाई र गंगाराज शाही तथा स्याङ्जाको वालिङ नगरपालिका 8 का चौपाया व्यापारी जहरुद्दीन तेली विरूद्ध मुद्दा दायर गरेको हो। तत्कालीन वडा सचिव मिश्रले 2 लाख रूपियाँ सेवाग्राहीसँग घुस लिएको, प्रहरी जवान यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिन 15,000 रूपियाँ उसुलेको, खत्री चौलागाई र शाहीले उत्तर पुस्तिका परिवर्तनका साथै परीक्षाको गोपनीयता भंग गरेका तथा तेलीले गोरु व्यापारमा सघाउन प्रहरी निरीक्षकलाई घुस बापत 15,000 रूपियाँ उपलब्ध गराएकाले घुस बापत दिए लिएको बिगो रकम जफत हुनुपर्ने माग दावी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। केही वर्ष अघिसम्म घरकै काममा व्यस्त हुने दाङको घोराही सैघाका महिलाहरू व्यावसायिक रूपमा शुरू गरेको कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आमदानी हुन थालेपछि अहिले आत्मनिर्भर हुन थालेका छन्। घोराही संवाददाता प्रेम बहादुर रामजाको रिपोर्ट।
आत्मजागरण महिला बचत तथा ऋण सहकारीमा बचत गर्नुका साथै दिदी बहिनीहरूले ऋण लिएर व्यवसायमा समेत संलग्न हुने गरेका छन्। सहकारी संस्थाका अध्यक्ष पार्वती नेपाली:
सहकारीमा आबद्ध भइसकेपछि महिलाहरूले बचत गर्ने बानी बसेको, आफ्नै नेतृत्वमा पैसा चलाउने अथवा कि व्यवसाय गर्ने, कसैले बाख्रा पालन, कसैले अदुवा खेती।
सैगा क्षेत्रका 61 जना महिला दिदी बहिनीहरूले महिनामा एकपटक सहकारीमा बचत गर्छन् भने आवश्यक परेको समयमा उनीहरूले त्यही बचत गरेको रकम ऋण लिएर घर जोटार्ने गरेका छन्। सहकारीबाट लिएको ऋण किराना पसल, बाख्रा पालन, अदुवा खेती, कुखुरा पालन लगायतका क्षेत्रमा लगाउने गरेका छन्। सहकारीकी शेयर सदस्य जानकी गिरी:
बाख्रा पालेर लग्यो भने बाख्रा फाइदा हुन्छ, भैँसी लगाउनु ऋण लग्यो भने फाइदा हुन्छ, अदुवा लगाइनु हुन्छ।
सहकारी संस्थामा अहिलेसम्म 13 लाख भन्दा बढी बचत भएको छ। सहकारीमा बचत भएको रकम सदस्यहरूको आवश्यकतामा ऋण प्रवाह हुने गरेको छ। सहकारी संस्थाका व्यवस्थापक धनी घरती मगर:
कृषिमा, व्यापारमा, शान्तिमा घर खर्चमा हुन्छ।
महिलाहरूले चलाएका यस्ता सहकारी संस्थाले स्थानीय तहमै महिलाहरूलाई उद्यमी बन्नका लागि प्रेरित गरेका छन् भने चुलो र चौकोमा रहने महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने गरेका छन्। प्रेम बहादुर रामज मगर, रेडियो नेपाल, घोराई।
अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनी वायुसेनाको यात्रुवाहक विमान इरानको राजधानी तेहरान स्थित इमाम खमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको केही समय नबित्दै दुर्घटनाग्रस्त भएको समाचार छ। बोइङ 737 विमान दुर्घटनाग्रस्त हुनुको कारण स्पष्ट नभए पनि विमानमा सवार 176 जना सबैको मृत्यु भएको जनाइएको छ। इरान र अमेरिका बीच तनाव चुलिरहेको बेला युक्रेनको केप तर्फको उडानमा रहेको 737 बोइङ विमान उड़ेको केही सेकेण्डमा नै दुर्घटनाग्रस्त भएको थियो। इरानले इराक स्थित अमेरिकी सेनाका दुई हवाई अखडामा आक्रमण गरेको छ। आफ्ना सैनिक जनरल कसिम सलेमानीको हत्याको बदला स्वरूप इरानले आज अल हसद र इर्बिलका अमेरिकी सैनिक अखडामा दर्जनौ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणबाट के कति हताहत भयो त्यो भने खुल्न सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको खबर पाए पनि अहिलेसम्म सब ठिकठाक रहेको र कोही हताहत भएको जानकारी नपाएको बताउनुभयो। सोलेमानीको अन्त्येष्टि सकिन साथ इरानले राति 1:30 बजेतिर क्षेप्यास्त्र प्रहार गरेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ। पुस लागेदेखि नै उच्च रूपले बढ़ेको सुनको भाव मंगलबार केही घटे पनि बुधबार फेरि बढ़ेको हो। बुधबार सुनतोलामा 1000 रूपियाँले बढ़ेर हालसम्मकै नयाँ उचाइ, प्रतितोला 76,500 रूपियाँमा कारोबार भएको छ। इरान र अमेरिका बीचको विवादले केही दिनदेखि सुनको भाव उच्च रूपले बढ़ेर नयाँ रेकर्ड कायम हुन थालेको हो। मध्यपूर्व विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाव बढ़दा नेपालमा पनि त्यसको असर देखिएको हो। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाव $20 बढ़ेर प्रति अंश 1,595 अमेरिकी डलरमा कारोबार भइरहेको छ। गते मंगलबार सुन प्रति तोला 500 रूपियाँले घटेर 75,500 रूपियाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि तोलामा 20 रूपियाँले बढेर प्रति तोला 920 रूपियाँमा कारोबार भएको छ। एभरेस्ट मईको 25 वार्षिक साधारण सभाले 25% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बुधबार बसेको बैंकको साधारण सभाले शेयरधारीहरूका लागि 5% बोनस शेयर र 20% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकको प्रमुख शेयरधनी भारतको पंजाब नेशनल बैंकले नगद लाभांश बाबत 32,16,00,000 रूपियाँ प्राप्त गर्नेछ। त्यस्तै बीके श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बापत 14,74,00,000 रूपियाँको नगद लाभांश प्राप्त गर्नेछन्। बैंकका कर्मचारीहरूले बोनस बापत मात्रै 48,30,00,000 रूपियाँ प्राप्त गर्नेछन्। बैंकले कर्मचारी खर्च मात्रै 60,77,00,000 रूपियाँ गरेको साधारण सभामा जनाएको छ। नेपाल गुणस्तर तथा नापतोल विभागले 4 सिमेन्टको नेपाल गुणस्तर चिन्ह एनएस स्थगन गरेको जनाएको छ। विभागले उद्योगबाट उत्पादित सिमेन्ट नेपाल गुणस्तर अनुसार नभएको भन्दै एनएस चिन्ह स्थगन गरेको जनाएको छ। स्थगन गरेको हो। विभागले विशाल सिमेन्ट, इन्टरनेशनल सिमेन्ट, आरएमसी सिमेन्ट र हिमालय सिमेन्टको एनएस स्थगन गरेको हो। विभागले विशालको पीपीसी सिमेन्टमा एमजीओ 6.4% भेटिएको जनाएको छ। इन्टरनेशनल सिमेन्टको ओपीसी ब्राण्डमा 6% एमजीओ पाइएको छ। गुणस्तरले एमजीओ 5% हुनुपर्ने उल्लेख गरेको छ। गण्डकी प्रदेश सरकारले होमस्टेहरूलाई बाँड्ने अनुदान रकममा कडाई गर्न थालेको छ। गत वर्ष वितरण भएको अनुदान दुरूपयोग भएको गुनासो आएपछि चालू आर्थिक वर्षमा सरकारले अनुदान वितरण गर्न कडाई गरेको हो। प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्रालयले चालू आर्थिक वर्षदेखि होमस्टेलाई 3 वर्गीकरण गरेर मात्रै अनुदान वितरण गर्ने तयारी गरेको छ। प्रदेशले गत वर्ष 274 होमस्टेलाई अनुदान दिएको थियो। कतिपय होमस्टे अनुदान लिए पनि सञ्चालन नै भएका छैनन्।
अब खेलकुद समाचार अजय बमबाट।
37 मार्क ए डिभिजन लीगमा सन्तोष साउकलले 100 गोल पूरा गर्ने कृतिमान बनाउँदा उनको टीम च्यासल युथ क्लब भने नेपाल पुलिस क्लबसँग बराबरीमा रोकियो। दशरथ रंगशालामा पुलिस विरूद्धको खेलमा सबैको नजर सन्तोषमाथि नै थियो। लीगका शुरूआती 2 खेलमा 3 गोल गरेर शतकको नजिक पुगेका सन्तोष त्यसपछिका 2 खेलमा गोलविहीन हुन पुगे। चिसो मौसममा च्यासल पुलिस विरूद्ध उत्रदा खेलको 5 मिनटमा नै गोल खान पुग्यो। पुलिसका लागि निरकुमार राईले गोल गर्दै विभागीय टीमलाई अग्रता दिलाए। तर खेलमा मिनटमा 1-0 पछि परेको अवस्थामा सन्तोषले 17 मिनटमा गोल गर्दै टीमलाई बराबरीमा मात्र पुर्याएनन्। ए डिभिजन लीगमा 100 गोल गर्ने पहिलो खेलाड़ी पनि बने। यो खेल सन्तोष आफैका लागि पनि निकै विशेष थियो। त्यसैले पनि उनले गोल गरेपछि उनी मात्र होइन क्लबका समर्थक र खेलाड़ी निकै खुशी भए। तर खेलको 40 मिनटमा च्यासलले फेरि गोल खायो। यसपटक पुलिसका लागि सुमन लामाले गोल गर्दै टीमलाई पुनः अग्रता दिलाए। तर 59 मिनटमा फेरि सन्तोषले च्यासललाई बराबरीमा ल्याए। मनमोहन स्मृति कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई 276 रनको भारी अन्तरले हरायो। सुनसरीको इनरियोमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस 49 ओभरमा 3 बलमा 386 रनमा अलआउट भयो। जवाफमा कर्णाली प्रदेश 27 ओभर 1 बलमा 79 रनमा अलआउट भयो। खराब मौसमका कारण न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिता अन्तर्गत आयोजक न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लब बीचको खेल रद्द भएको छ। बालाजु बस पार्क नजिकको कोर्टमा जारी प्रतियोगिताको तेस्रो खेलको चौथो सेट चल्दा वर्षा भएपछि खेल रद्द भएको थियो। समूह बीको त्यो खेलमा न्यू डायमण्डले 2-1 अग्रता बनाएको थियो। त्यसअघि दुई खेलमा साबिक विजेता नेपाल एफएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका थिए।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभरि सामान्यतया बदली भई पश्चिमी भागका धेरैजसो स्थान र पूर्वी तथा मध्य भागका केही स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली भागका धेरैजसो स्थानमा भारी हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। पत्रकारको हकहित भन्दा बाहिर गएर मीडिया काउन्सिल विधेयक पारित नहुने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाको भनाई। नेपाल आएर अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका 122 जना चिनियालाई फिर्ता पठाइयो। नेपाली कंग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूको भेला सम्पन्न। पार्टीभित्रका सबै विवाद छिटो टुंगो लगाउन सभापतिलाई आग्रह। र इरानमा यात्रुवाहक युक्रेनी विमान दुर्घटनाग्रस्त। विमानमा सवार सबै 176 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।